نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. ربانیت کے سلسلے میں آج ہم جو ٹاپک دیکھیں گے اس کا عنوان ہے نعمت پر شکر. اس کی بنیاد ایک حدیث ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے اور صحیح مسلم میں یہ روایت ملتی ہے. آپ نے فرمایا، تم اس کو دیکھو جو تم سے نیچے ہے، اس کو نہ دیکھو جو تم سے اوپر ہے. اس طرح تم اپنے اوپر اللہ کی نعمت کو حقیر نہ سمجھو گے. بہت ہی پیاری روایت ہے اور خوش رہنے کا راز ہے. جہاں بھی لوگوں کو پریشان دیکھیں وہاں سمجھ جائیں کہ اس حدیث پر عمل نہیں ہو رہا، کیونکہ جب انسان اپنے سے نیچے والوں کو دیکھتا ہے تو اس کو اپنا حال ہمیشہ ہی اچھا لگتا ہے. اگر دیکھا جائے تو اس دنیا میں ہر ایک کو جو بھی چیز ملی ہے وہ آزمائش کے لیے ملی ہے، اور آزمائش ہی کی مصلحت کے تحت اللہ تعالیٰ نے کسی کو کم دیا اور کسی کو زیادہ دیا، کسی کو چھوٹا درجہ دیا، کسی کو بڑا دیا. اب اگر ہر انسان اپنا مقابلہ اپنے سے اوپر والے سے کرنے لگے تو اس کو اپنے انعامات کم لگیں گے. نتیجہ کیا ہوگا کہ اس کے اندر اللہ تعالیٰ سے شکوہ اور شکایت کا جذبہ ابھرے گا اور شکر کے جذبے ختم ہو جائیں گے. حالانکہ اگر دیکھا جائے تو اللہ تعالیٰ کو اپنے بندوں سے جو چیز مطلوب ہے نا، وہ شکر ہے. ہم سب اپنا جائزہ لیں، جو مجھے ملا ہے کیا میں اس کو ڈیزرو کرتی تھی؟ کیا مجھے اس کا حق تھا؟ کیا مجھے پہلے ہی حق سے زیادہ تو نہیں مل چکا اور ابھی میں اس کا حق بھی ادا نہیں کر پائی؟ مزید نعمتوں کا مطالبہ کرنے سے پہلے موجودہ نعمتوں کو اپنے لیے ایک آزمائش سمجھتی ہوں؟ کیا واقعی میں اپنی ہر چیز کو ایک آزمائش سمجھتی ہوں؟ کیا میں آزمائشوں کی مصلحت کو سمجھتی ہوں؟ کسی کو کم یا کسی کو زیادہ ملا، اس کے پیچھے حکمت تھی. کیا میں اس حقیقت کو سمجھ چکی ہوں؟ کیا میں اپنا مقابلہ اپنے سے اوپر والوں سے کرتی ہوں کہ نیچے والوں سے؟ اور کیا میرے دل میں اللہ سے شکایتوں کے جذبے ابھرتے ہیں کہ شکر کے؟ یہ چھوٹا سا محاسبہ ہم سب کو ہماری اصل دکھا دے گا. اگر ہم حقیقت میں اللہ تعالیٰ کے ساتھ راضی رہنا چاہتے ہیں تو اپنے سے نیچے والوں کو دیکھیں. جو لوگ شکوے کرتے ہیں نا، اصل میں وہ محرومیوں کا شکار ہو جاتے ہیں، اور ان محرومیوں سے بچنے کی ایک ہی صورت ہے کہ انسان اپنا مقابلہ ہر اس شخص سے کر لے جس کو اس سے کم دیا گیا. کسی شخص میں صحت میں کمی ہوگی، کوئی ذہانت میں کم ہوگا، کوئی دنیاوی ساز و سامان میں کم ہوگا. جب ایسا شخص اپنا مقابلہ ایسے لوگوں سے کرے گا تو اس کے اندر اپنے رب کے لیے شکر کا جذبہ ابھرے گا اور وہ اللہ تعالیٰ کی نعمتوں کا اعتراف کرتے ہوئے اللہ کے سامنے سجدے میں گر جائے گا. اگر دیکھا جائے تو شکر سب سے بڑی نیکی ہے، اور اس نیکی کو حقیقی طور پر انجام دینے کے لیے یہ ضروری ہے کہ انسان اپنے ذہن کی حفاظت کرے، اپنی سوچ کو ناشکری کے رخ پر جانے سے بچائے. اس کا ذہن ہمیشہ اس رخ پر چلے جس کے نتیجے میں اس کے دل میں شکر کے جذبات ابھرے. جو شخص اس طرح اپنی حفاظت نہیں کرے گا وہ اللہ کے سامنے بندہ بن کے نہیں رہے گا، ابدیت کا تحفہ رب کو پیش نہیں کر سکے گا. اس لیے اللہ کی نعمتوں پہ شکر کرنا فرض ہے، مگر اللہ کی نعمتوں پہ شکر وہی کرے گا جو ملی ہوئی نعمت کی قدردانی کر سکے. اپنا محاسبہ کرتے جائیں، مسلسل کریں. ایک کمنٹ کسی کا، پاکستان کے حالات پہ یا وہاں کے معاملات یا طرز زندگی پہ دو لوگوں کا مکالمہ تھا. ایک نے کہا کہ یہاں بہت سارے مسائل ہیں، بہت پرابلمز ہیں، یہ نہیں، وہ نہیں، بجلی نہیں، پانی نہیں، وہ نہیں. اور عموماً یہی سوچ دی جاتی ہے، اسپیشلی وہ لوگ جو باہر رہتے ہیں، وہ تو یہی بیچارے سوچتے ہیں کہ وہاں کے لوگ بڑے برے حال میں. लेकिन दूसरी तरफ से जो जवाब आया वहाँ जाने के बाद, करीब से वहाँ के तर्ज़ ज़िंदगी को देखने और वहाँ मौजूद नेमतों को देखने के बाद, तो वो यही था कि पाकिस्तान में एक ही चीज़ की कमी है और वो शुक्र की कमी है। लिटरली जितनी ऐश, जितनी सहूलतें, खाना पीना, ऐसे लगता है कि सब मन मौजी पे हैं। बेहतरीन कपड़े आपको वहाँ से मिलेंगे, बेहतरीन खाने, पूरे पूरे बाज़ार आपको खानों के मिलेंगे, लेकिन लोगों में नाशुक्री पाई जाती है। मैं नाम इसलिए लिया कि आप समझ सकें, इसलिए नहीं लिया कि आप लोगों के लिए बुरा सोचने लगें। इंसानों से ही जगह बनती हैं। कहीं भी कोई रहे, जब किसी को आप बहुत रोता धोता देखें ना, और अपने आप पे ही ले लें, कभी आपको बड़ा दुख हो ना, तो समझ जाएं कि आप कहीं ना कहीं नाशुक्री का शिकार हैं। किसी जगह भी अल्लाह ताला आपको मौका दे देना, काम करने का या कराने का, मिलने का मिलाने का, अगर आप अपने इर्द गिर्द वालों से परेशान हैं, नाला हैं, उन पे नुक्ताचीनियाँ कर रहे हैं, तो अमूमन उसमें नाशुक्री होती है। तो ज़रूरत है इस बात की कि अपने अंदर शुक्र की खूबी पैदा की जाए। शुक्र के बग़ैर इबादत फीकी है। अल्लाह ताला से दुआ है कि वो हमें शुक्रगुजार बंदों में बना दे। अगला टॉपिक आज की इस नशिस्त का, ईमान और अमल। इसकी बुनियाद भी एक हदीस है। हज़रत अबू अल आलिया से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अस्हाब यानी साथी ये ख्याल करते थे कि ला इलाहा इल्लल्लाह के साथ कोई गुनाह नुकसान नहीं पहुंचाएगा, जिस तरह शिर्क के साथ कोई अमल फ़ायदा नहीं पहुंचाता। इस पर यह आयत उतरी, सूरत मोहम्मद की आयत है कि अतीउल्लाह व अतीउर्रसूल व ला तुबतिलू आमालकुम। ए ईमान वालो, तुम अल्लाह की इताअत करो और रसूल की इताअत करो और अपने आमाल को ज़ाया ना करो। आयत नंबर 33 है सूरत मोहम्मद। इसके बाद वो डरने लगे कि गुनाह अमल को बातिल कर देता है। इस आयत को पढ़ने और सुनने से हमारे भी जहन में यही ख्याल आता है कि जब एक बंदा कलमा पढ़ लेता है ना, तो उसके बाद अगर वो ऐसे आमाल नहीं करता जो उस कलमे का तकाजा है, तो समझ लीजिए कि उसने अल्लाह ताला के साथ किया हुआ मामला ख़राब कर दिया। ईमान क्या है? एक किस्म का मुआहदा है। जब एक इंसान ईमान के अल्फाज अपनी ज़ुबान से दोहराता है, तो वो अल्लाह ताला से ये इकरार करता है कि वो एक अल्लाह को अपना बड़ा जानेगा। वो अपने कौल और अमल में सिर्फ़ उस तरीके की पैरवी करेगा जो अल्लाह ने अपने रसूल के ज़रिए बताया। अगर ऐसा हो कि एक शख्स मुआहदे के अल्फाज तो बोल दे, मगर अपने हकीकी रवैये में वो इसकी खिलाफ वर्जी करे, तो इसका मुआहदा अल्लाह की नज़र में बातिल हो जाएगा, वो इसको कुछ फ़ायदा नहीं पहुँचाएगा। अल्लाह की निगाहों में वही ईमान काबिले कदर है जो इंसान को पकड़ ले। जिस बात में एक इंसान अपने आप को अल्लाह के सामने जकड़ा हुआ महसूस करे, एक इंसान बोले तो वही बोले जो ईमान के मुताबिक बोलना चाहिए, करे तो वही करे जो ईमान के मुताबिक करना चाहिए। इसका ईमान फिर इसकी ज़िंदगी के ऊपर हाकिम बन जाएगा। फिर अपने ईमान का जायज़ा तो लीजिए, क्या वाकई मैं ला इलाहा इल्लल्लाह कहकर अपने आप को पाबंद समझती हूँ या आज़ाद समझती हूँ? क्या मैं वही बोलती हूँ जो मुझे कलमा पढ़ने के बाद बोलना चाहिए? क्या मैं वही कहती हूँ जो कलमा पढ़ने के बाद मुझे कहना चाहिए? क्या मैं अपने हकीकी रवैयों में इस मुआहदे को बातिल तो नहीं करती? क्या मेरी ज़ुबान पकड़ी जाती है जब मैं किसी के ऊपर को गलत बात कहने लगती हूँ? क्या मेरा ईमान मेरे ऊपर हाकिम बन चुका है? दुनिया का हर मुआहदा अपने अमल के एतबार से जांचा जाता है। अगर मुआहदे और अमल में मुताबकत हो तो मुआहदा बरकरार रहता है, वरना मुआहदे टूट जाते हैं। यानी आप रूल्स बनाएं और फॉलो ना करें तो वो रूल्स टूट जाएंगे। इसी तरह जो ईमान का मुआहदा है ना, इसको भी अमल के एतबार से जांचा जाएगा। अगर इंसान का अमल उसके ईमान के मुताबिक हो, तो अल्लाह ताला उसके मुआहदे ईमान को कबूल करेगा, वरना वो उसको रद्द कर देगा। ऐसा ईमान اللہ کے ہاں بے قیمت ہے جس کے ساتھ عمل نہ ہو. قرآن پاک میں آپ نے بار بار پڑھا ان الذین آمنوا وعملوا الصالحات, وہ لوگ جو ایمان لائے اور انہوں نے اچھے عمل کیے. تو ضرورت ہے اس بات کی کہ کلمہ پڑھنے کے بعد خود کو آزاد سمجھنے کی بجائے پابند سمجھا جائے, اپنے اوپر خود پابندیاں لگانی سیکھی جائیں. اگر ہمارا ایمان ایسا ہے تو کل انشاءاللہ ہمارے چھوٹے چھوٹے اعمال کو بھی اس ایمان کی وجہ سے قبولیت ملے گی. لیکن اگر ایمان ایسا نہیں تو پھر کئی کئی بار بلکہ لاکھوں بار پڑھا ہوا لا الہ الا اللہ بھی ہماری زندگی میں اگر تبدیلی نہیں لا رہا تو کل قبولیت کے درجے پہ نہیں پہنچے گا. ایک چھوٹا سا جملہ یاد رکھیے گا, اچھے ایمان کے ساتھ چھوٹے چھوٹے عمل بھی فائدہ دیں گے اور خراب ایمان کے ساتھ بڑے بڑے عمل بھی ضائع ہو جائیں گے. گویا کہ ایمان اور عمل صالح لازم اور ملزوم ہیں, برابر کے ہیں دونوں. ایک کم ہوتا ہے تو دوسرا بھی کم ہونے لگتا ہے, ایک بڑھتا ہے تو دوسرا بھی بڑھنے لگتا ہے. ہمیشہ عبادات کی طرف جب رخ ہو تو ساتھ ہی دیکھے کہ ان عبادات کا اثر ہماری زندگی میں آتا ہے کہ نہیں آتا. مجھے لگتا ہے کہ اس بات کو سننے کے بعد شعور کے ساتھ لا الہ الا اللہ پڑھنے کی ضرورت ہے, اور اس کے بعد پھر ایک ایک لمحے اپنے ایک ایک عمل پہ نظر رکھنے کی ضرورت ہے. کہیں میرا کوئی قول یا فعل میرے اس کلمے کو ضائع نہ کر دے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمارے ایمان اور عمل میں مطابقت پیدا کر دے. ایسا نہ ہو کہ زبان سے ایمان کی بات کرتے رہیں لیکن عمل میں کفر کے قریب پہنچ چکے ہوں. اللہ تعالیٰ ہمارے اعمال کو باطل ہونے سے بچائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.